अन्तर सम्वादबाट म बाबुराम तिमिल सिन्हा। वर्तमान सरकार गठन भएको 9.5 महिना पूरा भएको छ। संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमाले बीच 2080 असार 17 गते 7 बुँदे सहमति भई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली असार 30 गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। आवश्यकता अनुसार संविधान संशोधन, आर्थिक शिथिलताको अन्त्य र सुशासन कायम गर्ने ध्येयका साथ गठन भएको सरकारप्रति अहिले सत्ता साझेदार दल खास गरी नेपाली कांग्रेसभित्रकै कतिपय नेताहरूले अपेक्षित गति लिन नसकेको भनी टिप्पणी समेत गर्दै आउनु भएको छ। यसबीचमा सरकारले बाढ़ी पहिरोको प्राकृतिक विपदको सामना पनि गर्नु पर्यो, सहकारी समस्याको विकराल अवस्था, चिकित्सक आन्दोलन, शिक्षक आन्दोलन र अन्य माग सम्बोधनमा पनि सरकारले ध्यान दिनु परेको अवस्था रहेको छ। अपेक्षित रूपमा सुशासनका काम हुन नसकेको भन्दै जनतामा निराशा बढ़ेको कुरा स्वयं सत्ता साझेदार दलहरूकै नेताहरूले गर्दै आउनु भएको छ। दुई दिन अघि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच प्रभावकारी सरकार सञ्चालनका विषयमा पनि छलफल भएको थियो। आजको अन्तरसंवादमा हामी वर्तमान सत्ता गठबन्धन, सरकारले गरिरहेका कार्य र सत्ता साझेदार दलहरूबीच भएको सहमति लगायतका विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेसँग कुराकानी गर्दैछौ। प्रमुख सचेतकज्यू, स्वागत छ यहाँलाई कार्यक्रम अन्तर सम्वादमा।
धन्यवाद।
सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र अहिले सरकारको काम कारवाही अपेक्षित ढंगले प्रभावकारी हुन नसकेको भनेर सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउनका लागि विभिन्न किसिमका सुझावहरू पनि आइरहेका छन्, गुनासाहरू आइरहेका छन्, टिप्पणीहरू पनि आइरहेका छन्। सरकारको काम कारवाहीको विषयलाई नेपाली कांग्रेसले कसरी मूल्यांकन गरेको छ? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
सबभन्दा पहिला त के छ भने यो सरकार भनेको 9 महिना बित्यो र यो 9 महिनाको पिरियडमा यो सरकारले वाह गजबै गर्यो भन्ने कामहरू त्यस्तो नभए पनि कम्तीमा सरकारले कुनै घटना परिघटनाको कारणबाट मुलुकलाई बदनाम गर्ने काम, तपाईँलाई चाहिँ के छ भने मुलुकको अर्थतन्त्रलाई अधोगतिमा लाने काम गरेका छैन। त्यस कारणले गर्दाखेरि अहिलेको कामलाई सन्तोषजनक मान्नुपर्छ। र मेरो बुझाइ के छ भने नेपालमा एउटा बडा गजबको तपाईँलाई चाहिँ के छ भन्दाखेरि परिपाटी के छ भने 6 महिना बितेपछि हरेक जुनसुकै सरकार बनोस् सत्ता साझेदार घटकबाट पनि केही भएन भन्न थाल्ने होइन, अनि आम देश त कराउने नै भयो। के हुन्छ 6 महिनामा? 6 महिनामा उल्गाविधि परिवर्तन भन्ने कुरा हुँदैन, सम्पूर्ण अवयवहरू बिग्रिसकेका छ। म त के भन्छु भने सम्पूर्ण हाम्रा संरचनाहरूका अवयवहरू कम्पोनेन्ट्सहरू बिग्रिएको छ। तपाईँले 6 महिनामा कसरी सुधार गर्न सक्छ भनेपछि यो सुधार गर्न पनि टाइम लाग्छ र त्यसको लागि स्थिर र दलो सरकार हुनु पनि आवश्यक छ। अब तपाईँलाई चाहिँ दुईटा ठुला दलका दुई तिहाई बहुमतको सरकार बनाउँदाखेरि पनि आज यी सरकार ढल्यो भोलि नै सरकार ढल्यो, बजारमा यस्तो किसिमको हल्ला छ, कसरी हुन्छ मुलुकमा कसरी चल्छ भन्नुहोस् त? त्यस कारणले गर्दाखेरि अहिलेको आवश्यकता भनेको यो राजनीतिक स्थिरताको आवश्यकता हो। चाहिँ के छ भनेदेखि यसका लागि सबैजनाले सरकारलाई पहिला सुदृढ गर्नु पर्यो र तपाईँलाई चाहिँ यो कहाँ कहाँ सुधार गर्नुपर्नेछ त्यो कुरा चाहिँ आन्तरिक बैठकहरूमा बसेर ती कुराहरूलाई सुधार गर्ने अवस्था हो भन्ने मेरो बुझाइ छ।
हुन त नेपाली कांग्रेसलाई प्रजातान्त्रिक पार्टी, बहसलाई सामान्य पनि मानिँदै आएको छ, टीका टिप्पणीलाई सामान्य पनि मानिँदै आइएको छ। अब नेपाली कांग्रेसकै महामन्त्री गगन थापाले पनि सरकारको काम कारवाहीप्रति प्रश्न उठाउनु भएको थियो केही दिन अघि मात्रै। कांग्रेसकै नेता डाक्टर शेखर कोइरालाले पनि निरन्तर सरकारको काम कारवाहीको विषयलाई लिएर प्रश्न गर्दै आउनु भएको छ। कतिपय केन्द्रीय सदस्यले त सार्वजनिक रूपमा नै सरकारले प्रभावकारी काम गर्न सकेन भनेर टीका टिप्पणी गरिरहनु भएको अवस्था छ। तपाईँले यसो भनिरहँदाखेरि काँग्रेसभित्र जुन तहमा सरकारको काम कारवाहीको विषयलाई लिएर अहिले प्रश्नहरू उठिरहेका छन्, यसलाई सरकारलाई सजग गराउनका लागि गरिएका प्रश्न भन्ने कि अथवा सरकारको काम कारवाहीले गति लिन नसकेको भएर यस्ता प्रश्न आएका हुन् भन्ने काँग्रेसको धारणा हो, खास के हो?
होइन, अब काँग्रेसका नेताहरूसँग बैठकमा कुरा हुँदा, मिटिङमा कुरा हुँदाखेरि उहाँहरूले के भन्नुहुन्छ भने हाम्रो कुनै सरकार ढाल्ने नियत पनि होइन, हामीले सरकारलाई चाहिँ सजग गराउने, सरकारलाई सावधान गराउने र सही बाटोमा हिँडाउने खबरदारी मात्रै गरेको हो भनेर भन्नुहुन्छ, होइन? त्यो अर्थसम्म ठिकै हो, तर त्यो पनि निर्णायक तहमा बसेको नेताहरूले निर्णय गर्ने ठाउँमै भन्ने हो कि सार्वजनिक पब्लिक खपतको निमित्त सार्वजनिक भाषण गरेर हिँड्नुहुन्न भन्ने मेरो चाहिँ धारणा हो। अब त्यो हामी कहाँ अलिकति डेमोक्रेटिक पार्टी हो, मनमा लागेपछि बोल्ने परिपाटी पनि छ, अन्य पार्टीहरूको तुलनामा हामीमा त्यो लिबर्टी पनि छ, अब त्यसको उपयोग हुँदाहुँदै कहिलेकाहीँ अलिकति बढी पनि हुन्छ, त्यस्तै हो।
जस्तो अहिले अब राष्ट्र बैंकको गवर्नर पदमा पनि नियुक्ति हुन सकेको छैन, कतिपय पदमा गरिएका नियुक्तिका विषयमा पनि काँग्रेस पार्टीभित्र र जनस्तरमा पनि आलोचना भइरहेको विषय यहाँलाई पनि अवगत नै छ। यस्ता विषयहरूले गर्दाखेरि पनि अब गठबन्धन दलहरूमा खटपट बढेको भनेर अहिले कतिपयले टीका टिप्पणी अथवा विश्लेषण गरिरहेको सन्दर्भ पनि रहेको छ। यही बीचमा अब सरकारले नीति कार्यक्रम र बजेटको तयारी पनि गरिरहेको छ। अब सत्ता गठबन्धन दलभित्र नै केही असमझदारी भयो भने त पक्कै यसले भोलिका दिनमा बजेट, नीति कार्यक्रम लगायत अन्य विषयलाई पनि असर पार्ने हो कि भन्ने कुराहरू पनि रहेका छन्। यी तमाम विषयलाई कसरी सम्बोधन गरेर अगाडि बढ्न सकिन्छ अथवा यी देखिएका सतहमा देखिएका खास खास समस्याहरू चाहिँ के हुन् जुन कुरालाई सुधार गरेर सरकार सञ्चालनलाई प्रभावकारी बनाउनु पर्नेछ?
होइन, कुरा यस्तो छ, हामीले संविधान निर्माण गर्यौं, एउटा दलको बहुमतको सरकार निर्माण हुन गाह्रो पर्ने गरी सधैँभरि सधैँका लागि एउटै दलको सरकार निर्माण हुन सक्ने अवस्था अब हाम्रो लागि टाढा पुगेको छ। संविधान त्यो ढङ्गको बनायौं तर हाम्रो गठबन्धनको संस्कृति भने निर्माण हुन सकेको छैन। संविधान त्यो ढङ्गले बनाएपछि त हामीले अब गठबन्धनको संस्कृति निर्माण गर्नुको हामीसँग विकल्प छैन। गठबन्धनभित्र त हुन्छ नि यस्ता कुराहरू, एउटै पार्टीको सरकारभित्र त खिचलो हुन्छ, भनेपछि गठबन्धनको सरकार छ, दुईटा ठुला दलहरूको बीचमा सरकार बनेको छ, अनि त्यहाँभित्र तपाईँलाई विभिन्न राजनीतिक नियुक्तिहरूका निमित्त प्रश्न उठ्छ, यो कुरालाई तपाईँलाई चाहिँ के छ भने समस्या समाधान गर्न पनि कहिलेकाहीँ समय लिन्छ र यो कुरालाई लिएर चाहिँ के छ भने अब सरकारले कामै गरेन, सरकार काम नलाग्ने भयो भनेर टिप्पणी गरिहाल्नु पनि उचित होइन, त्यो यथार्थलाई बुझ्नु पर्यो पहिलो कुरा त। अब दोस्रो कुरा भनेको तपाईँलाई के छ भनेदेखि, अब अहिले यो 8-9 महिनामा उल्कै विधि त के गर्न सकिन्छ भन्नुहोस् न? हाम्रा संस्कार संस्कृतिहरू यता त्यसै पनि बिग्रिया छन्, सम्पूर्ण अवयवहरू टुल्सहरू तिनै छन्, पुरानै हुन्। यो सरकारले अहिले काम गरिरहेको परिचालन गरिरहेको बजेट भनेको नेकपा माओवादीको अर्थमन्त्री हुँदाखेरि, माओवादीको प्रधानमन्त्री हुँदाखेरि आएको बजेट हो, त्यसैलाई चाहिँ परिचालन गरिसकेका छ। अनि अहिले उल्कै विधि त के हुनेवाला हो र? अब अहिले त निरन्तरता मात्रै हो, एक दुईवटा कुराहरू छन् जस्तो पुँजीगत बजेटहरू हामीले खर्च गर्नमा हामी एकदमै पछाडि परेका छौँ, होइन? पुँजीगत बजेट खर्च हुन सकिरहेको अवस्था छैन, त्यसको गतिलाई हामीले बढाउन सकेनौँ। अब त्यसपछि गएर चाहिँ तपाईँलाई चाहिँ अलिकति सुशासनको गतिलाई हामीले बढाउन सकेनौँ, सुशासनको गति पनि बढ्दैन। तपाईँलाई एउटा मान्छे एउटा कार्यालय सहायक पनि नियुक्त भयो भने त्यसलाई हटाउने प्रावधान छैन, यो मान्छेले स्थायी भइसक्छ, त्यो मान्छेले अब उसको स्वाभाविक प्रक्रियाबाट बाहेक तपाईँलाई चाहिँ के छ भने उसलाई कसैले पनि हटाउन सक्दैन। कसरी सुशासन चाहिँ कायम गर्नुहुन्छ? तर सरकारबाट सरकारमा बस्नेहरूले अहिले भ्रष्टाचारका त्यस्ता काण्डहरू भएको कुनै पनि किसिमको प्रमाण आएको छैन, त्यो चाहिँ हामीले चाहिँ भन्नुपर्छ।
के आम अपेक्षा थियो भने अब दुई ठूला दल मिलेपछि कानून निर्माण पनि सहज ढंगले अगाडि बढ्छ, तर अब नियमित प्रक्रिया भन्दा अध्यादेश मार्फत कतिपय कानून बने, हुन त आवश्यक कानून बन्नु आफैमा एउटा राम्रो पक्ष र सकारात्मक कुरा पनि हो, तर पर्याप्त छलफल हुन पाएन भन्ने अब विपक्षी दलहरूको आवाज पनि त्यहाँनिर रहन आयो। अब त्यसपछि अध्यादेशको विकल्प कुन बेला प्रयोग गर्ने भन्ने प्रश्नहरू पनि उठिरहेका थिए, तथापि एक बाहेक सरकारले ल्याएका अन्य अध्यादेशहरू संसदीय प्रक्रियाबाट समेत अगाडि बढेर कानूनका रूपमा रूपान्तरण भइसकेको यो अवस्था छ। अब दुई ठूला दल मिले पनि अपेक्षित रूपमा कानून निर्माणले संसदीय प्रक्रियाबाट गति लिइहाल्छ भन्ने अपेक्षामा पनि त अलिकति गति नदेखिएको हो कि भन्ने प्रश्न पनि आइरहेको सन्दर्भ छ। यहाँ त नेपाली काँग्रेसका तर्फबाट प्रमुख सचेतक पनि हुनुहुन्छ, कसरी हेर्नुहुन्छ यो विषयलाई?
पनि गम्भीर के छ भन्दाखेरि तपाईँलाई चाहिँ हामी कहाँ एउटा परम्परा के भयो भने एउटा विधेयक जब संसदमा दर्ता हुन्छ संसदमा धेरै दिन अल्झिँदैन, हेर्नुहोस् है त संसदमा के अरे यो विचार गरियोस् भन्ने प्रस्ताव हुन्छ, विचार गरियोस् भन्ने प्रस्ताव संसदमा टेबल भएपछि विचार गरियोस् भन्ने प्रस्ताव तपाईँलाई चाहिँ उसमा माथि छलफल हुन्छ एक दिनको कुरा हो, त्यसपछि गएर 72 घण्टाको संशोधन को समय हाल्ने समय दिइन्छ, अनि त्यसपछि गएर समितिमा पठाइयोस् भन्ने जान्छ, भन्दा 5-6 दिनको यो प्रक्रिया हो जम्मा। त्यसपछि तपाईँलाई समितिमा गइसकेपछि अहिलेसम्मको ट्रेन्ड हेर्दाखेरि कुनै पनि विधेयकहरू समितिबाट 2 वर्षभन्दा घटीमा फर्केको ट्रेन्ड छैन, तपाईँलाई 1.5-2 वर्ष देखि लिएर 5-6 वर्षसम्म लागेको ट्रेन छ। अब यसले गर्दाखेरि चाहिँ मैले अस्ति पनि संसदमा बोल्दाखेरि भनेको छु कि हामीले अब प्रतिनिधि सभामा राष्ट्रिय सभामा 2 महिनाभित्रमा पास गरिसक्नुपर्छ भन्ने प्रावधान संवैधानिक प्रावधान हो, त्यसै गरी हामीले अब चाहिँ प्रतिनिधि सभामा पनि त्यो नियम लगाएनौँ भने अब यो कानुन निर्माणले गति लिँदैन भन्ने कुरा मैले अस्ति शुभकामना मन्तव्य संसदको सुरुवातको दिन शुभकामना मन्तव्य दिने क्रममा बोलेर
अहिले शिक्षकहरू निरन्तर आन्दोलनमा छन्, चिकित्सकको पनि आन्दोलन जारी छ, सहकारी पीड़ितहरू पनि निरन्तर आन्दोलनमा रहेका छन्, गुठी सम्बन्धी समस्या भएको भनेर गुठीसँग सम्बन्धित व्यक्तिहरू पनि आन्दोलनमा रहेका छन्, केही न केही समस्या त पक्कै आन्दोलित व्यक्तिको छ होला, यी विषयमा सरकारको गम्भीरता र समस्या समाधानका लागि कसरी अगाडि बढ़न सकिन्छ, यसलाई नेपाली कांग्रेसले यहाँले कसरी हेर्नु भएको छ? हरेक जसो बबरमहलदेखि बानेश्वर माइतीघरसम्मको क्षेत्रमा हेरो भने अहिले एउटा क्षेत्रमा चिकित्सक र सहकारी पीड़ित, त्यसै गरी बबरमहलमा शिक्षकहरूको आन्दोलन, त्योभन्दा अलि माथि गुठी सम्बन्धी आन्दोलन भइरहेका छन्। अब यी विषयहरूको गम्भीरतालाई सरकारले कसरी हेर्नुपर्छ? हुन त आन्दोलन माग राख्नु स्वाभाविक पनि हो, तर लामो समयसम्म शिक्षकको आन्दोलन चलिरहँदाखेरि समग्र शिक्षकको र शिक्षाको क्षेत्र नै अन्यलमा परेको जस्तो देखिन्छ, अर्कोतिर चिकित्सक आन्दोलन हुँदा फेरि बिरामीहरू मर्कामा परेका देखिन्छन्। यी समस्याको समाधान कसरी गर्न सकिएला? यी समस्याहरू किन आइरहेका छन्?
होइन, कुरा के छ भने अब शिक्षकहरूको एक प्रकारको वार्ता गर्ने भने अब अहिलेसम्म शिक्षकहरू वार्तामै नबस्ने भनेर उहाँहरूले अडान लिइरहनु भएको थियो, अब अहिले वार्तामा बस्न तयार हुनुभयो, वार्तामा बसेपछि त समस्याको समाधान निस्किहाल्छ। अहिले पूर्व शिक्षा मन्त्री विद्या भट्टराईकेजी नै तयार पार्नुभएको 7 बुदाकै 7 बुदे सहमतिको एउटा पेरिफेरीमा रहेरै अहिलेको शिक्षा मन्त्रीले यो समस्यालाई समाधान गर्ने बाटोमा अग्रसर हुनुहुन्छ र यो समस्याको समाधान निस्केला। अर्को अब चिकित्सकहरूको कुरा जहाँसम्म छ त्यसमा पनि सरकारले एउटा बीचको बाटो खोजेको छ, होइन? अब तपाईँले के छ भने प्राइभेट सेक्टरको घाँटी नै निमोठेर तपाईँलाई चाहिँ के छ भने स्टेक होल्डरको मात्रै माग पुरा गर्ने भन्ने कुराले पनि प्राइभेट सेक्टरलाई पनि त बचाउनु त पर्यो नि त, जम्मा 23 लाख रुपियाँ पैसा उनीहरूले तिर्छन्, तपाईँ सामान्य हिसाब गर्नुहोस् न, 23 लाख रुपियाँ पैसा विद्यार्थीबाट लिने, अनि त्यहाँ 39 महिना हुँदो रहेछ उनीहरूले पढ्ने, 3 वर्ष गर्दाखेरि 39 महिनामा 20 लाख रुपियाँ पैसा विद्यार्थीलाई पनि दिएपछि अनि कलेजले खान्छ चाहिँ के भनेपछि सामान्य हिसाब मैले यो जनरल हिसाब चाहिँ यसो मुखैले गर्दाखेरि पनि 39 महिना तिन वर्षको विद्यार्थीलाई पनि नै दिनु परेपछि अनि उसले लिएर जम्मा 23 लाख हो 39 महिनाको 20 लाख रुपियाँ त त्यसै जान्छ 19.5 लाख रुपियाँ भनेपछि त्यो छ त्यसले गर्दा उनीहरूलाई पनि कलेजवालालाई पनि मार्का नपर्ने गरी केही बिचमा चाहिँ केही व्यवस्थाहरू व्यवस्थापनहरू मिलाएर तपाईँलाई चाहिँ दिने भन्ने कुरो त्यो पनि एउटा सहमति भएको छ गरे होइन अब तपाईँलाई चाहिँ यो सहकारी पीडित लघुवित्त पीडित के पीडित हो अब यो सबै सडकमा चाहिँ तपाईँलाई चाहिँ आउने अब यो त बढ्दै रहन्छ हेर्नुहोस् यो त के पीडित आउँछन् के पीडित आउँछन् त हेरिराख्नु न अब यो समस्या समाधान गर्दा तपाईँको समस्या समाधान हुनेवाला छ अब यो सडक त सधैँ जाम हो एउटा पीडितको समस्यामा गर्नु छ अर्को पीडित अर्को पीडित अर्को पीडित पीडितको कुनै कमी छ होइन अब त्यसले गर्दाखेरि अब तपाईँलाई चाहिँ अब यो हामीले यसलाई कसरी नियन्त्रण गर्ने हो यो संस्कार र संस्कृतिको अन्त्य गर्नु पर्यो यो त एउटाको माग सडकमा गएर पुरा भएको देख्ने बित्तिकै तपाईँलाई त अर्को सडक आइहाल्छ नि सडकै छ उपाय त भन्ने त तपाईँलाई त सबैले बुझ्ने भयो नि त
अहिले अब केही अन्य स्वार्थ समूहहरू अब पतन भइसकेको व्यवस्था फर्काउने भनेर पनि लागिरहेका छन् अब आशा गरिएका दलमाथि अब जनताको निराशा बढ़्यो भनेर त्यसरी उनीहरूले प्रचार समेत गरिरहेको अवस्था छ यस्तो अवस्थामा गणतन्त्रवादी प्रजातन्त्रवादी लोकतन्त्रवादी राजनीतिक दलहरू जसले अहिले सत्ताको पनि नेतृत्व गरिरहेका छन् विपक्षमा पनि अहिलेकै व्यवस्थाको समर्थनमा रहेका दलहरू रहेका छन् अधिकांश भनिसकेपछि जसरी अहिले स्वार्थ समूहहरू विभिन्न रूपले हावी भइरहेको स्थिति छ यसमा अब राजनीतिक दलहरूले कसरी अगाडि बढ्नुपर्छ सत्ता साझेदार दलहरूले यी विषयलाई कसरी हेरेको अवस्था छ यहाँले पनि केही दिन अघि प्रतिनिधि सभामा बोल्दा अब पतन भइसकेको व्यवस्था फर्काउने दिवा सपना नदेख्दा हुन्छ भनेर पनि टिप्पणी गर्नुभएको थियो अब निरन्तर अब एउटा न एउटा स्वार्थ समूह जुन पछिल्लो समय देखिरहेको छ त्यो स्वार्थ समूह अहिलेको निराशाको फाइदा उठाउने अथवा सुशासन कायम हुन नसक्दाखेरि त्यसको लाभ लिन खोज्ने किसिमको हो भनेर पनि अब दलहरूले अथवा विश्लेषकहरूले भनिरहेको जुन अवस्था छ यसलाई कसरी चित्रण गर्न सकिन्छ किन यस्तो भइरहेको छ
होइन कुरा यस्तो छ हेर्नुहोस् अब हामी कहाँ मैले अघि नै भने तपाईँलाई चाहिँ अब सरकारहरू लगातार कमजोर भए हेर्नुहोस् है त राजनीतिक अस्थिरता यति धेरै भयो होइन अब यस कारणले गर्दाखेरि के भयो भनेदेखि अब सबैजना सडकमै आएर माग पुरा गर्ने स्थिति भयो होइन अब अहिले यो शिक्षकहरू जति सडकमा आउनु भएको छ उहाँहरूमध्ये कोही पनि यो व्यवस्था फाल्न चाहने त होइन होइन केही व्यवस्था ल्याउनेका निमित्त सङ्घर्ष गर्नुभएका शक्तिहरू हुन् अथवा साँच्चै खुलेर भन्ने हो भने काङ्ग्रेस एमाले माओवादीभित्रै त्यही पेरिफेरीमा रहेकै शिक्षक गुरुहरू हुनुहुन्छ भनेपछि अब उहाँहरू पनि सडकमा हुनुहुन्छ अब अहिले के हो भने एउटा संस्कृतिको निर्माण अब आफ्नो कुरा पुरा गराउनुको निमित्त सबैजना सडकमै आउने सरकारका पनि केही कमजोरी छन् होइन टाइममा काम नगर्ने समयमा समस्याको समाधान नगर्ने समस्यालाई कार्पेट मुनि चाहिँ हालेर राख्ने अनि एकैचोटि भुक्क कार्पेट यति माथि उठेपछि सबै दुनियाँले देख्ने भयो थोर्तिनु फोहोर हुन्जेलसम्म त कार्पेटभित्र अटाउँदै गयो यो चाहिँ के छ भने यो हामी कहाँ एउटा एक प्रकारको संस्कृति पनि भयो जस्तो शिक्षकै समस्या पनि त आजको समस्या होइन नि 75 सालदेखि बारम्बार जति पनि सरकार आए सबैले सम्झौता गर्दै आएको यसमा त कोही पनि उच्च छैन नि यो तपाईँलाई सम्मान्य प्रधानमन्त्री केपी ओली भएको बेलामा पनि यो समस्या यो यसको सम्झौता भएको रहेछ सामान्य प्रधानमन्त्री हाम्रो शेरबहादुर देउपा हुँदाखेरि पनि यसको सम्झौता भएको रहेछ सामान्य प्रधानमन्त्री ऊ प्रचण्ड भएको बेलामा पनि सम्झौता भएको रहेछ. सबै पार्टी हुँदाखेरि यो सम्झौता भएको रहेछ त यसलाई कसै गरी समाधानको बाटोमा लैजानु पनि पर्थ्यो. भनेपछि अब यो त हामी कहाँ पनि एउटा छ, समस्याको चाङ थुपार्दै लैजाने, समाधान गर्दै पर्गेलले लैजाने भन्दा पनि चाङ थुपार्दै लैजाने, भरिसक्यो त्यसलाई अनदेखा गर्ने, हामी कहाँ पनि संस्कार छ, संस्कृति छ, यसलाई पनि बदल्नु पर्यो.
हामी कार्यक्रम
र सबभन्दा सडकमा हरेक माग पूरा गर्नलाई सडकमा आउने प्रवृत्तिलाई कसरी अन्त्य गर्न सकिन्छ, यो चाहिँ चिन्ताजनक विषय छ.
हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं. मैले अन्तमा यहाँलाई अब जसरी अहिलेको सरकार गठनका बेला संविधान संशोधनलाई मुख्य एजेण्डा बनाएर सरकार गठन भएको थियो, तर सत्ता साझेदार दलहरू त्यसतर्फ अगाडि बढ़न सकेको खासै देखिएको छैन. अर्कोतर्फ यो संक्रमणकालीन न्याय निरूपणको सवालमा केही गति, कानून निर्माणको सवालमा अब द्रुत गति लिए पनि त्यसको कार्यान्वयन, जसरी आयोगहरू गठन, त्यहाँ पदाधिकारी सिफारिश लगायतका विषयहरू जसरी अल्झनमा परेका छन्, मुख्य काममा नै सरकार अल्झिएको भनेर अहिले गुनासाहरू पनि आइरहेका छन्, यी विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ? हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं, केही समय मात्र हामीसँग बाँकी रहेको छ, अन्तमा बताइदिनुहोस् न.
होइन, अब कुरा के छ तपाईँलाई भन्दाखेरि, अब यो उसको विषयमा, यो संक्रमणकालीन न्यायका विषयमा अब आयोग गठन हुने क्रममा छ. अब आयोग गठन हुने क्रममा पनि अब काङ्ग्रेस, यो वर्तमान सरकारले मात्रै भन्दा पनि यसको मेजर स्टेक होल्डर भनेको नेकपा माओवादी पनि हो, अब उहाँहरूलाई पनि विश्वासमा लिएर गठन गर्नुपर्छ भन्ने क्रममा कम्तीमा पनि काङ्ग्रेस र माओवादी यसका प्रमुख घटकहरू भएको हुनाले उनीहरूलाई विश्वासमा लिएर काम गर्नै पर्छ, यो सत्य पनि हो. र वर्तमान सरकारले त्यही कुरा चाहँदाखेरि अलिकति लेट हुन गएको हो, ढिलो हुन गएको हो, त्यस कारणले गर्दाखेरि त्यो विषयमा चाहिँ मैले त्यही नै निवेदन गरेँ र अब यो प्रक्रिया अगाडि बढेको छ, यो चाँडै नै यसको समस्याको समाधान निस्किन्छ, एउटा कुरा. अर्को कुरा चाहिँ तपाईँले के भन्नुभयो,
संविधान संशोधन,
संविधान संशोधनको विषय, संविधान संशोधनको विषयमा हेर्नु, संविधान संशोधन अत्यन्त जटिल विषय छ. अब अहिले संविधान संशोधन गर्ने त भन्यौँ, तर कुन विषयमा संविधान संशोधन गर्ने हो त्यो कुरा पनि हामीले भन्न सकिरहेको अवस्था छैन. कुन चाहिँ विषय हो त, अब एउटा विषय हाम्रो सभापतिज्यूले भन्नुभयो उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउने भन्ने कुरा एउटा कुरा भन्नुभयो, अब त्यति मात्रै विषयमा संविधान संशोधन गर्ने हो कि अन्य विषयहरू पनि छन् कि?
हुन्छ हुन्छ, हाम्रो कार्यक्रमको निर्धारित समय सकिएको छ, यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद.
यहाँलाई पनि आफ्नो विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि धन्यवाद.
आजको अन्तरसंवादमा हामीले वर्तमान सत्ता गठबन्धन, सरकारले गरिरहेका कार्य र सत्ता साझेदार दलहरूबीच भएको सहमति लगायतका विषयमा केन्द्रित भएर नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेसँग कुराकानी गर्यौं. प्रविधिमा साथ दिनुहुने शंकर भण्डारीलाई धन्यवाद. तपाईँको दिन शुभ रहोस्. हवस्त, नमस्कार.